نحمد ونصلي على رسوله الكريم. اعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. تبارك الذي بيده الملك وهو على كل شيء قدير. الذي خلق الموت والحياة ليبلوكم ايكم احسن عملا. حضرت جی بیگ صاحب مدہ ذلہ العالی اپنے بہت سارے بیانات میں اس بات کو بار بار دہرا چکے ہیں اسی کا کچھ خلاصہ عرض کرنے کی کوشش کروں گا. اصل ہوتی ہے، نقل نقل ہوتی ہے. میں نقل ہوں، وہ اصل ہیں. ان کی بات جو ہے وہ اس انداز میں کرنا جو ہے وہ میرے لیے ممکن کسی صورت بھی نہیں ہے، اور بیچ میں سے تفصیلات اور باقی چیزیں رہ بھی سکتی ہیں، اور حالات کے حساب سے بھی بات جو ہے وہ آگے پیچھے بھی ہو سکتی ہے. اس لیے ایڈوانس معافی چاہتا ہوں سب ساتھیوں سے. حضرت جی ہمیشہ اپنے بیانات میں فرماتے ہیں کہ ہر کسی نے موت کا ذائقہ چکھنا ہے. موت جو ہے، اس قرآن آیت کا حوالہ دے کے حضرت فرماتے ہیں خلق الموت والحیات، پہلے موت تخلیق کی گئی ہے پھر زندگی تخلیق کی گئی ہے. اس لیے جو بھی بندہ پیدا ہوا ہے، زندہ ہے، اس نے ہر حال میں مرنا ہے. ہے کوئی ہم میں سے جو ہاتھ اٹھا کر یہ کہہ سکے کھڑا کر کے کہ میں نے نہیں مرنا؟ حضرت شیخ المکرم رحمتہ اللہ علیہ فرماتے ہیں کہ لوگوں نے خدا کا انکار تو کیا ہے. ہر کس بہت ساری مخلوق ہے جس نے اللہ کا انکار کیا، خدا کا انکار کیا ہے. اس وقت دہریوں سے دنیا بھری پڑی ہے، چین والے، روس والے دہریے ہیں، اور امریکہ، کینیڈا، انگلینڈ، جتنا بھی یورپی ممالک ہیں، سب میں دہریے بھرے پڑے ہیں جو اللہ پاک کو نہیں مانتے، اللہ تعالیٰ کو نہیں مانتے. لیکن موت کا انکار کوئی نہیں کر سکا. یہ حضرت شیخ مکرم رحمۃ اللہ علیہ نے اپنے ایک بیان میں فرمایا کہ موت کا کوئی بھی انکار نہیں کر سکا. لیکن اس کے ساتھ اگلا سوال میں یہ پوچھنا چاہوں گا کہ ہم میں سے کتنوں کو یہ یقین ہے، کہ اگلے لمحے میں نے مر جانا ہے. کو ہاتھ کھڑا کرے کہ ادھر بیٹھے بیٹھے میں نے مر جانا ہے. ہم میں سے کتنوں کو یقین ہے؟ جنازہ پڑھتے ہیں، لوگوں کو اپنے ہاتھ سے دفناتے ہیں، قبر میں اتارتے ہیں، لیکن دل میں یہ خیال ہوتا ہے کہ بس یہ مرنے والا مر گیا ہے، میری باری ابھی نہیں آئی، پتہ نہیں کب آئے گی، اور اسی امید پر زندگی گزارتے چلے جا رہے ہیں. اگلا سوال یہ ہے، جس پہ مراقبہ کرنے کی ضرورت ہے، کہ اگر ہم نے مرنا ہی ہے اور یہ زندگی ہمیں دوبارہ نہیں ملنی، ہم نے واپس نہیں آنا، تو کس امید پر یہ زندگی ضائع کرتے چلے جا رہے ہیں؟ کس امید پہ دنیا میں گم ہیں اور یہ بھولے ہوئے ہیں کہ ہم نے مر کے قبر میں اتر جانا ہے؟ کس چیز کی دوڑ میں ہم لگے ہوئے ہیں؟ اور اس دوڑ میں ہمیں اللہ پاک کتنا یاد رہتا ہے؟ کتنے لوگ ہیں ہم میں سے جو اپنے آپ سے، دل کے اندر سے یہ سوال کریں اور پوچھیں کہ میں نے مرنا ہے، کیا مجھے اپنی آخرت کی فکر ہے؟ کیا مجھے یہ یقین ہے کہ میں نے یہ سب کچھ چھوڑ جانا ہے، جو بھی میں کما رہا ہوں، 10 لاکھ کی گاڑی ہے، 20 لاکھ کی گاڑی ہے، 30 لاکھ کی گاڑی ہے، گاڑی چلاتے چلاتے میں مر جاؤں تو یہ گاڑی کس کے کام کی؟ کروڑوں کی میں نے کوٹھی بنا لی ہے، آج اس میں میں رہ رہا ہوں، بڑے فخر سے رہتا ہوں، دوسروں پر فخر کرتا ہوں، غرور کرتا ہوں کہ میرے پاس بہت بڑی کوٹھی ہے. ایسی کوٹھی لوگوں کے پاس نہیں ہے، زمینیں ہیں، جائیدادیں ہیں. آج اگر میں مر جاؤں تو یہ کس کے کام کیے ہیں؟ ہے کوئی جس کے دل میں یہ یقین ہو، یہ خیال ہو؟ اگر ہے تو الحمدللہ بہت بڑی نعمت ہے، بہت بڑی نعمت. یہ احساس کہ میں نے اس دنیا کو چھوڑنا ہے، میں نے مرنا ہے، یہ نہیں کہا گیا کہ بس اس موت میں ہی گم ہو جاؤ اور بھول جاؤ گے دنیا کا. روزی بھی کمانی ہے، میں نے روزی کمانی ہے، رہنا ہے، اسباب اختیار کرنے ہیں، اور دنیا کمانے سے جائز حلال دنیا کمانے سے اسلام نے منع نہیں کیا. لیکن جب کما رہے ہوں اس وقت اگر آپ کو ساتھ ساتھ اللہ یاد ہو پھر تو صحیح ہے. اگر اس وقت اللہ یاد نہیں ہے، کمائی کے وقت، کام کرتے وقت اللہ یاد نہیں ہے، کلرک ہے، دفتر میں بیٹھا ہوا ہے اور کچھ گپیوں میں مصروف ہے، اس کو یہ احساس نہیں کہ میں اس وقت کی تنخواہ لے رہا ہوں جس میں میں خوش گپیاں کر رہا ہوں یا موبائل پہ واٹس ایپ کر رہا ہوں یا میں فیس بک میں گم ہوں، دفتر کا وقت ہے، تنخواہ لے رہا ہوں، کیا اس بات کا احساس ہے؟ اگر ہے تو وقت ضائع نہیں کرے گا، حلال روزی کمائے گا، اور اگر نہیں ہے تو پھر وہ لگا رہے گا انہی کاموں میں، کیونکہ اس کے دل میں یہ احساس پیدا نہیں ہو رہا کہ میں نے مرنا ہے، یہ دنیا چھوڑنی ہے، واپس نہیں آ سکتا. جو لمحہ گزر رہا ہے میں پوری دنیا کی دولت خرچ کر دوں واپس نہیں لا سکتا. کتنی قیمت ہے اس ایک لمحے کی جو ابھی گزرا ہے، ابھی گزرا ہے، میرے پاس سے ہو کے گزر گیا، کئی لمحات گزر گئے، کتنی قیمت ہے ان لمحات کی؟ کبھی سوچا ہے؟ اربوں کھربوں کروڑوں اربوں کھربوں ساری دنیا کی دولت سب کچھ لے کے اکٹھا کر کے میں اگر کسی کو دے دوں، مجھے یہ ایک لمحہ واپس لا دو، وہ لا کے دے سکتا ہے؟ اب یہ لمحہ جو گزرا ہے یہ میرے موت کے ذائقے کو یا میٹھا کر رہا ہے یا کڑوا کر رہا ہے. کل نفس ذائقہ الموت، حضرت جی اپنے بیان میں فرماتے ہیں، اکثر اس کا حوالہ دیتے ہیں، ذائقہ چکھنا ہے موت کا ہر کسی نے، ذائقہ یا کڑوا ہوتا ہے یا میٹھا ہوتا ہے. تو ہر قدم جو اٹھا رہے ہیں، ہر لمحہ جو گزر رہا ہے، یہ میرے اس موت کے ذائقہ کو میٹھا کر رہا ہے یا کڑوا کر. اب ہم نے خود سوچنا ہے کہ میں اپنے اس لمحے کو میٹھا بنا رہا ہوں اپنے ذائقے کو، یا میں اس ذائقے کو کڑوا بنا رہا ہوں. اسی لیے سلطان بہو رحمۃ اللہ علیہ فرما گئے ہیں، جو دم غافل سو دم کافر. جو دم، جو سانس بھی غفلت میں گیا، کفر میں گیا، ناشکری میں گیا، ضائع ہو گیا. اللہ پاک نے یہ دولت دی ہے، یعنی اتنا قیمتی وقت دیا ہے. میں نے تو ایک لمحے کی بات کی ہے نا، یہاں 60 سال 70 سال 80 سال عمر ملتی ہے، اس کے لمحات کو گنے، پھر اس کی دولت کا حساب لگائیں کتنا قیمتی یہ وقت ہے اور کیسے ہم ضائع کرتے چلے جا رہے ہیں، کیسے پھینکتے چلے جا رہے ہیں. اگر ہمارا ہر سانس اللہ پاک کے نام کے ساتھ ٹیون ہو جائے، ہمارے ہر سانس میں اللہ پاک کا نام آنا شروع ہو جائے، تو ہمارا ہر سانس قیمتی بن جائے گا، ہمارا ہر لمحہ قیمتی بن جائے گا. اور اس کی وہ قیمت لگے گی، کون سی قیمت لگے گی، کون سی قیمت لگے گی؟ وہ سانس کس کے نام کے ساتھ نکلا ہے؟ اللہ کی قیمت لگا سکتے ہیں؟ لگا سکتا ہے کوئی اللہ کے نام کی قیمت؟ وہ سانس اللہ پاک کے نام کی قیمت کے ساتھ جا رہا ہے، کتنا قیمتی بن رہا ہے، کتنا قیمتی وہ سانس بن رہا ہے، کتنا قیمتی وہ لمحہ بن رہا ہے. ہر لمحے میں اللہ پاک کا نام ہے، ہر سانس میں اللہ پاک کا نام ہے، اور وہ روزے محشر تلے گا اللہ پاک کے نام کی قیمت کے ساتھ. ہے کوئی قیمت؟ لیکن اس کے لیے مجاہدے کی ضرورت ہے، اس کے لیے محنت کی ضرورت ہے. 4 روپے کمانے ہوں तो मेहनत करनी पड़ती है, मजदूर को दिहाड़ी लगानी पड़ती है, दफ्तर में काम करने वाले को दफ्तरी काम दिमागी काम करना पड़ता है, मेहनत करनी पड़ती है, और हम कर रहे हैं। ये नहीं कि हम नहीं कर रहे। पढ़ाने वाले ने जब पढ़ाना है तो वो तैयारी करके जाता है, उसके लिए मेहनत करता है, फिर जाके पढ़ाता है तो उसकी पढ़ाई पढ़ाने का जो काम है वो सही तरीके से सर अंजाम दे रहा है। हर काम के लिए दुनिया में हम मेहनत कर रहे हैं तो आखिरत ऐसी बगैर मेहनत के मिल जाएगी, बगैर मुजाहदे की मिल जाएगी, बगैर कोशिश की मिल जाएगी। बेवकूफी है, ऐसा सोचना भी बेवकूफी है। इसके लिए मेहनत और मुजाहदा करने की जरूरत है। और वो मेहनत और मुजाहदा क्या है जो बुजुर्गों ने हमें बताया है। हज़रत शेख मुकर्रम रहमतुल्लाह अलैह फरमाते हैं कि ये सांस के साथ जो ज़र्बें लगानी हैं, ये सांस के साथ जो ज़र्बें लगानी हैं, ये मुजाहदा है। और माले गनीमत जो है वो जिहाद का ताबे है। हज़रत शेख मुकर्रम रहमतुल्लाह अलैह फरमाते हैं माले गनीमत तब मिलता है जब जिहाद करते हैं, कि उसके बगैर मिल जाता है। तो जो भी इनामात इस जिक्र की वजह से मिलेंगे, ये मुजाहिदा करेंगे तो माले गनीमत मिलेगा, इनामात मिलेंगे। इनाम क्या है कि मेरे हर सांस में अल्लाह का नाम आ जाए, मेरे दिल की हर धड़कन में अल्लाह का नाम आ जाए। और जब ये आ जाएगा मेरा सांस भी कीमती बन जाएगा, मेरा दिल की धड़कन भी कीमती बन जाएगी, मेरी जिंदगी कीमती बन जाएगी, मेरा हर कदम जो है वो इंशाल्लाह मौत के जायके को मीठा बनाने वाला होगा, कड़वा बनाने वाला नहीं होगा। और जब जाएंगे जन्नत में तो कोई पछतावा भी नहीं होगा। जन्नतियों को जन्नत में इतने ज्यादा इनामात दिए जाएंगे कि हद निगाह तक देखेगा उसकी हुकूमत है। तुम पैदा रही था सब मराई था नाइमा मुल्कन कबीरा, जिधर देखेगा हद निगाह तक उसको अपनी हुकूमत नजर आएगी, मुल्कन कबीरा नजर आएगा, बहुत बड़ा मुल्क उसको अपना नजर आएगा, अपनी बादशाही नजर आएगी। जैसे बुजुर्गों से सुना है कि जी सात जमीनों से ज्यादा बढ़कर अदना तरीन जन्नती की जो मलकियत होगी वह सात जमीनों से बढ़कर होगी। हम तो मरलों के पीछे मरते फिर रहे हैं, इतनी बड़ी उसको नेमत मिलेगी। किस वजह से? यहां पे दुनिया में जो अमाल किए होंगे, लेकिन वहां भी जाकर एक पछतावा होगा। वो पछतावा क्या होगा? हदीस शरीफ में आता है। हजरत जी बेग साहब ने अपने बहुत सारे बयानात में हदीस की बार बार सुनाई कि जन्नत में जन्नती को एक पछतावा होगा कि काश फलां लम्हा जो मैंने बगैर अल्लाह की याद के गुजारा मैंने ना गुजारा, काश ना गुजारा होता तो मैं इससे बेहतर दर्जे में होता, वापस नहीं जा सकता कि अगले ऊपर वाले दर्जे पर जा सकता, इसी दर्जे में रहूंगा जो मैं कमा कर लाया हूं। यह जिंदगी कमाई और यह इस मुजाहिदे से हासिल होती है। हमें बुजुर्गों ने जो मुजाहिदा बताया है वो ये सांस के साथ जिक्र करने का है, और ये कुव्वत के साथ और तेजी के साथ करने का हुक्म दिया है। क्यों? कभी सोचा है इस पर? तफसीर अजीजी के हवाले से मुझे याद पड़ता है, हवाला मुझे सही याद नहीं है लेकिन ज़हन में यह हवाला है कि उन्होंने यह लिखा है कि इंसान के जिस्म में एक कुव्वत होती है जिसको कुव्वत गुरेजी कहते हैं। ये मर्दाना कुव्वत जो है इसको कुव्वत गुरेजी कहते हैं अरबी में। वो कुव्वत जो है वो उस वक्त मुतहर्रक होती है, हरकत में आती है जब खून गर्म होता है। कुव्वत गुरेजी जो है वो उस वक्त मुतहर्रक होती है जब खून में गर्माइश पैदा होती है। और जब कुव्वत गुरेजी मुतहर्रक होती है, हरकत में आती है, अनवार जज़ब होते हैं। इसके बगैर अनवार जज़ब नहीं होते। अंबियाए किराम को कितने मर्दों की कुव्वत अता की जाती है, आप सल्लल्लाहु अलैहि वसल्लम को कितने मर्दों की कुव्वत अता की गई, और बीवियां कितनी थी पता है ना हदीस शरीफ में सबको? नहीं पता। 100 जन्नती मर्दों के बराबर, 40 जन्नती मर्दों के बराबर कुव्वत अता की गई, ऐसे ही है यसोवे, 40 जन्नती मर्दों के बराबर कुव्वत अता की गई और एक जन्नती मर्द की कुव्वत जो मर्दाना कुव्वत है वो 100 दुनिया के मर्दों की कुव्वत के बराबर है। कितनी कुव्वत हुई? सादा सा हिसाब है, 4,000 मर्दों की कुव्वत आप सल्लल्लाहु अलैहि वसल्लम को अता की गई। किस लिए अता की गई? बीवियां तो सिर्फ 11 थी, किस लिए अता की गई? ये अनवार जज़ब करने के लिए, वही जज़ब करने के लिए। और यही कुव्वत हम मर्दों में जो है, हम अगर उस कुव्वत को मुतहर्रक करेंगे, आप सल्लल्लाहु अलैहि वसल्लम को पसीने आ जाते थे, माथे से पसीने फूटना शुरू हो जाते थे जब वही आती थी आप सल्लल्लाहु अलैहि वसल्लम, गर्माइश पैदा होती थी जिस्म के अंदर और फिर वो अनवार वही जज़ब होती थी। वही के अनवार जो है ट्रांसफार्मर्स के जरिए, बड़ी बड़ी हस्तियों के जरिए होते होते सहाबा ताबईन, तबा ताबईन, फिर हमारे मशायख के सीनों से होते हुए हमारे सीने तक पहुंचती है। हज़रत शाह साहब ने एक दफा फरमाया कि जो वही आप सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हुई, अगर किसी उम्मती के कल्ब के ऊपर शम्मा बराबर भी आ जाए तो वो उसका दिल फट जाए, शम्मा बराबर एक हल्की सी चिंगारी भी आ जाए फट जाए। ये मशाय की सीनों से होते 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 वो अनवार जो है ऐसा ऐसा हम तक पहुंचते हैं तो हम उसको बर्दाश्त करने के काबिल होते हैं। लेकिन जज़ब कब होगे ये अनवार, जज़ब कब होंगे? खून गर्म होगा तो अब हम ज़र्बे लगाए नहीं, खून को गर्म ना करें, अनवार कहाँ जज़ब होंगे? तो ये ज़र्बे लगाने का, कुव्वत से जिक्र करने का क्यों कहा जाता है? ताकि जिस्म गर्म हो, खून गर्म हो, अनवार जो है वो कल्ब के अंदर जज़ब होने शुरू हो जाए और दिल जो है वो जब अनवार जज़ब करेगा तो उसके बाद उसकी सफाई होगी, फिर उसके बाद उसके अंदर चमक पैदा होगी। जब चमक पैदा होगी फिर ये हर वक्त अल्लाह 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 करना शुरू कर देगा। जब तक चमकेगा नहीं अल्लाह अल्लाह नहीं करेगा, चमकना है जारी होना। और मशाय की तवज्जो से जो इल्का वो करते हैं और उनके इनकास के जरिए कल्ब के ऊपर जब ये कैफियत आती है, हम जब मेहनत करते हैं, मुजाहिदा करते हैं, हमें जो कहा जाता है तुम मुजाहिदा करो, वो इसलिए कहा जाता है ताकि हमारा खून गर्म हो और हमारे हम अनवार जज़ब करने के काबिल हों। अगर नहीं करेंगे अनवार जज़ब नहीं होंगे, फायदा नहीं होगा। फिर क्या होगा? शाम का जिक्र करेंगे सुबह के लिए उठा नहीं जाएगा, सुबह का जिक्र करेंगे शाम का नहीं किया जाएगा, है ना? ऐसे ताज्जुद के लिए आंख नहीं खुलेगी क्योंकि मुजाहिदा नहीं किया, मेहनत नहीं की। मजदूर मजदूरी ना करे, जाए जाकर बैठ जाए और उसको कहा जाए कि तुमने ये ढेर जो है मट्टी का ये उठा के इधर से उधर करना है, ये इसको ये काम करना है, ईंटों का ढेर इधर से इधर लगाना है या ये ईंटें लगानी है दीवारों के, तो सारा दिन बैठा रहे, शाम को मालिक आए तो कहे भाई काम किया है, उधर का उधर ही पड़ा हुआ है। जब मजदूर मजदूरी मांगेगा तो उसको मिलेगी? दुकानदार दुकान बंद करके बाहर बैठा रहे और कहे मेरा सौदा बिक रहा है बिक रहा है बिक रहा है, बिक जाएगा? अकल का तकाजा ये है कि हमने अगर अपनी आखिरत संवारनी है, अपनी आकबत संवारनी है और अपनी जिंदगी को कीमती बनाना है और कीमती तरीन बनाना है तो ये जिक्र सीखें और इसको सही तरीके से सीखें और हम इसको सही तरीके से अपने अंदर जज़ब करें और इसको अपनी जिंदगी का हिस्सा बनाएं, ताकि जब हमारा ये कल्ब जारी हो जाए अल्लाह अल्लाह अल्लाह, जब कब्र में जाए वहां पर भी अल्लाह 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 करता रहे। हज़रत जी बेग साहब ने वाक़या सुनाया था एक दफ़ा कि एक डॉक्टर था फौज में उनके साथ कहीं, तो वो देहरियों वाली बातें करता था, उसके अकायद देहरियों वाले थे, खुदा पे यकीन नहीं था, मानता नहीं था अल्लाह पाक को। तो उसकी तैनाती कहीं मानसर कैंप में हुई अटक के पास, तो वहां पे उसका एक चपरासी था, उस चपरासी का वालद बीमार हो गया, उसे खबर मिली कि वालद बहुत क्रिटिकल कंडीशन में है, तुम फौरन पहुंचो घर। उसने डॉक्टर साहब को दरख्वास्त की, उनका बैटमैन था या चपरासी था, کہ سر آپ مہربانی فرمائیں, آپ ڈاکٹر ہیں, ذرا چل کے میرے والد صاحب کو دیکھ تو لیں. وہ اس معاملے میں, یہ دہریے لوگ جو ہے نا, اس معاملے میں کافی اپنے آپ کو اچھا ثابت کرنے کی کوشش کرتے ہیں. تو اس نے کہا ٹھیک ہے چلو میں چلتا ہوں تمہارے والد کے سب پاس. وہ جب گئے گاؤں پہنچے, حویلی کے پاس پہنچے تو آگے سے رونے کی آوازیں آ رہی تھی, پتا چلا کہ اس کے والد صاحب فوت ہو گئے. اس نے ڈاکٹر صاحب کو کہا کہ ڈاکٹر صاحب آپ ذرا چیک تو کریں کہیں سکتا تو نہیں ہے, واقعی فوت ہو گئے یا نہیں فوت ہوئے. ڈاکٹر صاحب نے سٹیتھوسکوپ رکھا ہوا تھا, انہوں نے اس کے ساتھ چیک کیا, اس کے دل کے اوپر رکھا, گھبرا گئے, پھر نبضیں دیکھی, پھر دل پہ سٹیتھوسکوپ رکھا, پھر سانس چیک کیا, جو ان کے طریقے ہوتے ہیں دیکھنے کے کہ جی بندہ فوت ہو گیا یا نہیں ہو گیا. سانس چل رہی ہو تو شیشے کے اوپر اس کا تھوڑا سا وہ آتا ہے, وہ وار سا آتا ہے. نبض بالکل ختم ہے, ساری نبضیں دیکھی, اسے چیک کیا, سب ختم ہے. سٹیتھوسکوپ دل پہ رکھا تو گھبرا کے پیچھے ہٹ گیا. تیسری دفعہ پھر چیک کیا اور آخر میں اس کو کہتا ہے جب پڑاسی کو کہ باقی ساری علامتیں ایسی ہیں کہ تمہارے والد صاحب فوت ہو گئے ہیں, لیکن ان کے دل سے اللہ ہو اللہ ہو اللہ ہو کی آوازیں آ رہی ہیں. یہ کیا کرتے تھے؟ اس نے بتایا کہ جی یہ اللہ اللہ کرتے تھے, کچھ اللہ والے تھے ان کے ساتھ مل بیٹھ کے یہ اللہ اللہ کرتے تھے, ذکر کرتے تھے, اللہ ہو کا ذکر کرتے تھے. وہ دہریہ جو ہے دہریت سے ہٹ کے جب حضرت بیگ صاحب فرماتے ہیں اگلی دفعہ ملاقات ہوئی تو اس کی اتنی لمبی داڑھی تھی. میں نے اسے پوچھا بھائی کیا ہوا تمہیں, کیسے تبدیلی آ گئی؟ کہ جی ایسے ایسے میرے ساتھ واقعہ پیش آیا. تو حضرت شاہ صاحب نے جب سنا تو انہوں نے فرمایا کمال ہے, مرنے کے بعد بھی تبلیغ کر گیا, مرنے کے بعد بھی تبلیغ کر گیا کہ ایک بندے کو ہدایت مل گئی اس کی وجہ سے. مرنے کے بعد یہ دل جو ہے یہ بند نہیں ہوتا اگر اس کو سکھایا ہوا ہو اللہ ہو اللہ ہو اللہ, اور جب یہ بند نہیں ہوگا اللہ ہو کر رہا ہوگا تو وہاں عذاب آ سکتا ہے, وہاں عذاب آ سکتا ہے. دل اللہ ہو کر رہا ہے, عذاب کیسے آ سکتا ہے؟ وہاں پہ تو رحمت آنی ہے, عذاب کیسے آ سکتا ہے؟ وہ نجات میں کیا بندہ. تو یہ اس کی ہم نے کوشش کرنی ہے, اس کے لیے محنت کرنی ہے, اس کے لیے مجاہدہ کرنا ہے اور زور اس لیے لگانا ہے. میرے لیے نہیں لگانا, حضرت غور رحمان صاحب کے لیے نہیں لگانا, الیاس صاحب کے لیے نہیں لگانا, ظہیر صاحب کے لیے نہیں لگانا, حضرت جی بیگ صاحب کے لیے زور نہیں لگانا, حضرت شاہ صاحب کے لیے زور نہیں لگانا. اللہ پاک کو ہمارے زور کی ویسی ضرورت نہیں ہے, اس کے لیے نہیں لگانا. کس لیے لگانا؟ اپنے لیے لگانا, اپنے بھلے کے لیے لگانا, اپنے فائدے کے لیے لگانا. اگر پسینہ آ گیا تو سمجھ لیں کہ میری ضربیں آج ٹھیک لگ گئی, پسینہ نہیں آیا سمجھیں کہ بس ضائع ہو گیا. سعید صاحب مرشد آباد میں بیان کر رہے تھے کہ جب میں ذکر کرتا تھا جوانی میں تو جسم پہ جتنے بھی کپڑے تھے سارے تر ہو جاتے تھے پانی سے, پسینے سے, اور کوئی جگہ اگر رہ جاتی تھی خشک تو میں کہتا تھا آج ذکر صحیح نہیں ہوا. یہ تب جا کے یہ بات بنتی ہے, یہ جسم کو خرچ کریں گے آخرت کی تیاری کی خاطر, یہ ملا اسی لیے, یہ دنیا کمانے کے لیے نہیں ملا. دنیا تو ادھر ہی چھوڑ جانی ہے بھائی, ہے کوئی جو ساتھ لے کے جاتا ہے. ابھی مثال دی ہے, لاکھوں کی گاڑی ہے اس کے اندر اس کا ہارڈ فیل ہو گئے سٹورنگ کے اوپر, گاڑی کس کام کی؟ کسی اور کے کام آئی, جائیداد کسی اور کے کام آئی, صرف وہ کام آئے گی جو اللہ کی راہ میں خرچ کی ہے. اسی طرح یہ جسم بھی اللہ کی راہ میں خرچ ہوگا تو کام آئے گا, ورنہ کام نہیں آئے. ہم کس کے پیچھے بھاگ رہے ہیں؟ سوچنے کی ضرورت ہے, احساس کرنے کی ضرورت ہے. یہ دنیا جو ہم کما رہے ہیں یہ ہم نے ساتھ نہیں لے جانا, کمانی ہے ضرورت کے مطابق, ضرور کمائیں, جتنی کما سکتے ہیں کمائیں. حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کی مثال اکثر میرے سامنے آتی ہے, میں ساتھیوں سے بات کرتا ہوں, عرض کرتا ہوں. آپ صلی اللہ علیہ وسلم نے حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کو 3 دفعہ جنت کی بشارت دی, 3 دفعہ. اور جہاں تک مجھے یاد پڑتا ہے, علماء کرام میری اصلاح کر رہے ہیں اگر وہ سمجھتے ہیں کہ میں غلط کہہ رہا ہوں, کہ آپ صلی اللہ علیہ وسلم کے الفاظ کا مفہوم یہ ہے کہ عثمان نے جنت خرید لی. مال تھا تو خریدی نا, माल ना होता तो कैसे खरीदते? माल था तो खरीदी, तो माल कमाने से मना नहीं किया गया, दुनिया कमाने से मना नहीं किया गया। हजरत उबैदुल्लाह अगा रहमतुल्लाह अलैह की बात याद आती है, हमारे दादा जान है हमारे सिलसिले के, बात लंबी हो रही है, माजरत चाहता हूँ, थक गए हैं साथी, लेकिन ये जेहन में आ गई है, दिल में आ गई है बात, पता नहीं आपको भी इससे अल्लाह पाक करे मुझे भी फायदा हो, आपको भी फायदा हो जाए। हजरत उबैदुल्लाह अगा रहम ये जिसकी गाड़ी है बराए करम हटा लें क्योंकि गटर वाले काम कर रहे हैं। हजरत उबैदुल्लाह अगा रहमतुल्लाह अलैह की बात मुझे याद आई, हजरत बहुत माशाल्लाह अल्लाह पाक ने उनको माल और दौलत दिया था, बहुत अमीर कबीर थे, शिकार के लिए भी जाते थे जंगल में, तो जंगल में खैमे लगते थे उनके लिए, मौलाना अब्दुल रहमान जामी रहमतुल्लाह अलैह साथ साथ उनके जाया करते थे, तरबियत जेरे तरबियत थे हमारे दादा जान। तो खैमे जब लगे, ये मोबाइल मेहरबानी फरमा के बंद कर दें, दूसरों की तवज्जो भी बढ़ती है, तो वो जब खैमे लगाए गए, तो खैमे हम फौजी लगाते हैं अक्सर अपनी स्कीमों में, सब फौजियों को जो फौज में रहे हैं उनको पता है कि लकड़ी के किले होते हैं जो गाड़ते हैं उसके साथ रस्से बांधते हैं। वो जो खैमा लगाया गया उसके लिए किले लकड़ी के बजाय सोने के थे, इतना मालो दौलत अल्लाह ने दे रखा। अब इतनी लंबी कील जो है सोने की वो जमीन में गड़ी हुई हो और सारी खैमों की वो कीले लगी हुई हूँ सोने की, तो मौलाना अब्दुल रहमान जामी रहमतुल्लाह अलैह ने जब देखा, निगाह पड़ी उसके ऊपर, तो सोच में पड़ गए। अब सामने शेख बैठे हैं और सोच रहे हैं कि ये तो इसराफ है, इस सोने का कील लगाने की क्या जरूरत थी, किला लकड़ी का होता, ये तो इसराफ है। तो हजरत उबैदुल्लाह अगरार मुस्कुरा के फरमाते हैं कि मौलाना आंदर गिलस्त ना के दर दिलस्त, वो जो सोने की कील है वो मिट्टी में लगी हुई गड़ी हुई है, मेरे दिल में नहीं गड़ी हुई। थोड़ी देर गुजरी, एक बहुत गरीब मखलूकुल हाल आदमी आया, फटे पुराने कपड़े आ गए, अर्ज की उसको किसी ने बताया हजरत उबैदुल्लाह अगरार रहमतुल्लाह अलैह यहाँ पे क्या फरमा है। वो आया और आके तो उसने अर्ज की कि हजरत मैं बहुत गरीब हूं, मकरूज हूं, कर्ज खा जो है वो सख्त तंग कर रहे हैं, बच्चियां जवान हैं उनकी शादियां नहीं कर सकता, खाने पीने के लिए कुछ नहीं है, फाके कर रहा हूं, कोई मेहरबानी फरमाए मेरी मदद फरमाए। हजरत ने फरमाया वो कील लगी हुई है ना वो खेड़ो और ले जाओ, सोने की पूरी कील किलो दो किलो जितने वजन की भी होगी वो उसको दे दी के ले जाओ, इससे अपनी जरूरत। अगर वो दिल में गड़ी हुई होती तो कभी भी उसको ना देते, आंदर गिलस्त ना कि दर दिलस्त। उस्मान गनी रजी अल्लाह ताला अन्हु से भी किसी ने शहद का सवाल किया तो फरमाया उसको वो मटका दे दो शहद का, किया हजरत वो मटका तो ऊंट के ऊपर लदा हुआ, अच्छा उसको ऊंट भी दे दो, उसको वो ऊंट भी दे दो, गुलाम फौरन दौड़ा जाके तो ऊंट उसके हवाले किया, वापस आया तो हजरत ने फरमाया दौड़ के क्यों गए थे, कि हजरत मैं अगर अगली बात कर दूं तो आप फरमाते तुम भी साथ जाओ। इस कदर फयाजी अल्लाह पाक ने अता फरमाई हुई थी, और ये दुनिया जो है इधर ही रह जानी है, कोशिश उसकी करें जहां हमेशा हमेशा के लिए जाना है, वहां से कोई वापसी नहीं है। जिनके लिए ये सारी मेहनत कर रहे हैं, दुनिया खर्च कर रहे हैं, मेहनत खर्च कर रहे हैं, जिस्म जान मार रहे हैं, जिक्र की कुर्बानी दे रहे हैं, दो टाइम जिक्र नहीं होता हमसे, दुनिया की वजह से नहीं होता दो टाइम जिक्र हमसे, यह दुनिया यही रह जानी है, जिक्र ने साथ जाना है, उसको ना छोड़े, मौत आ जाए उसके अलावा कोई चीज आपको दो टाइम के जिक्र से ना रोक सके। अगर यह आपने हासिल कर लिया तो इंशाल्लाह कामयाबी कामयाबी है, मैंने भी हासिल कर लिया तो कामयाबी कामयाबी है, यह ना हासिल कर सके तो फिर गाफिलीन में शुमार होता है। اللہ پاک مجھے اور آپ کو عمل کی توفیق عطا فرمائے. ذکر کا طریقہ نئے ساتھیوں کے لیے عرض کر دوں. ہمارا سلسلہ نقشبندیہ ویسیہ ہے, اس میں طریقہ ذکر جو ہے وہ نقشبندیہ ہے, اور فیض حاصل کرنے کا طریقہ اویسیہ ہے. اویسی طریقے سے فیض حاصل کرتے ہیں, ذکر کرتے ہیں نقشبندیہ طریقہ سے جو پاس انفاس ہے. پاس انفاس کا مطلب ہے ہر سانس کے ساتھ اللہ پاک کا نام لینا ہے, ہر سانس کا دھیان کرنا ہے. طریقہ کیا ہوگا, لائٹیں بند کر دی جائیں گی کیونکہ یکسوئی میں یہ کام ہو سکتا ہے. صفے بنا کے بیٹھ جائیں گے, قبلہ رخ نہ بھی بیٹھ سکیں کسی وجہ سے تو تھوڑا بہت فرق میں کوئی فرق نہیں پڑتا, بہرحال قبلہ رخ بیٹھیں گے انشاءاللہ, لائٹیں بند ہو جائیں گی. اپنے دل کو حاضر کر کے, دل کو اللہ پاک کے سامنے حاضر کر کے یہ نیت کرنی ہے. کیا نیت کرنی, کیا نیت کروں, یا اللہ ذکر خالص تیرے لیے کر دینا, میرا اور کوئی لالچ نہیں ہے, تیری رضا کے لیے ذکر کرنا چاہتا ہوں, میرا اور کوئی لالچ نہیں ہے, کوئی بھی لالچ اور ہے دل سے نکال کے پھینک دے, صرف ایک نیت یا اللہ تو مجھ سے راضی ہو جا, میں تیرے لیے کرنے لگا ہوں. انا جلیس ہوں من ذکرانی, جو میرا ذکر کرتا ہے میں اس کے ساتھ بیٹھتا ہوں, یہ حدیث شریف کے الفاظ مفہوم یہ. تو اللہ پاک ساتھ بیٹھے ہیں, دھیان کریں گے, میں اللہ پاک کے سامنے بیٹھا ہوں, اللہ پاک مجھے دیکھ رہے ہیں, میرے دل کی کیفیت کو جانتے ہیں, میں جو دل سے پکاروں گا, ایک دفعہ پکاروں گا اللہ پاک 10 دفعہ جواب دیں گے, حدیث شریف کے مفہوم میں آتا ہے. بندہ ایک دفعہ اللہ کہتا ہے, وہ کہتا ہے یا عبدی 10 دفعہ جواب ملتا ہے. تو اس بات پر دھیان رکھتے ہوئے اپنا دھیان اللہ پاک کے ساتھ جوڑ کے, جو تسبیحات پڑھیں گے ذکر کرانے والے بزرگوں کے پیچھے پیچھے پڑھنی ہے, کلمہ تمجید پڑھا جائے گا, سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر لا حول ولا قوۃ الا باللہ العلی العظیم, پھر پڑھا جائے گا, پیچھے پیچھے پڑھنا ہے, ذکر کرانے والے کی آواز سے آپ کی آواز اونچی نہ ہو. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, اللہ اللہ اللہ. چلو پہلا لطیفہ کل, نئے ساتھی یہ دل کے اوپر دھیان کر کے, آنکھیں بند, ہونٹ بند, زبان تالو کے ساتھ, سانس کے ساتھ اللہ پاک کا نام کھینچنا ہے دل سے, اور ہو کی ضرب سانس کے ساتھ واپس قلب کے اوپر مارنی ہے. سانس کے ساتھ اللہ کا نام کھینچا, ہو کی ضرب جو ہے واپس قلب کے اوپر لگانی. ٹوپی شوپی اینک وغیرہ سب کچھ اتار کے ناک شاک اچھی طرح صاف کر کے ذکر شروع کریں تاکہ دھیان دائیں بائیں نہ جائے. تو سانس کے ساتھ مسلسل ایسے ہوگا, اللہ ہو اللہ ہو اللہ ہو, مسلسل یہ ضربیں لگاتے رہیں اللہ پاک کے نام کی, اللہ پاک کا پاک نام جو ہے اس کی ضربیں لگانی ہیں, اور جب آخر تک یہ ضربیں لگاتے رہنا ہے نئے ساتھیوں نے, باقیوں کے آگے اسباق ہوں گے, دوسرا لطیفہ, تیسرا لطیفہ, چوتھا لطیفہ, اس پر دھیان نہیں دینا آپ نے, آپ نے اپنے ذکر پہ دھیان دینا ہے اور ضربیں لگاتے رہنا ہے قلب کے اوپر. آخر میں جب آ جائے سانس روک لیں, تو سانس روکنے کا مطلب یہ کہ جو آواز پیدا ہو رہی تھی اس آواز کو بند کر, سانس فطری طور پر لیں, سانس کا خیال چھوڑ دیں, دنیا و معافی ہاں جو بھی آگے پیچھے اور سب کا دھیان چھوڑ دیں, جسم کا دھیان چھوڑ دیں, صرف دل پہ دھیان کریں اور دل سے پڑھیں اللہ ہو اللہ ہو. زبان بالکل خاموش ہوگی, تالو کے ساتھ ہوگی, اور دل جو ہے وہ پڑھ رہا ہوگا اللہ ہو اللہ ہو اللہ ہو. زبان خاموش اور مراقبے میں دل پہ دھیان کر کے اللہ ہو اور اللہ پاک کی رحمتیں جذب کرتے رہیں. اللہ پاک مجھے اور آپ کو عمل کی توفیق عطا فرمائے. وما علینا الا البلاغ, واخر دعوانا الحمد للہ رب العالمین.